بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
زہرہ زیدی اور ساتھیوں کا سلام پہنچے ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ فتح کی 28ویں اور 29ویں آیتوں کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں عبدالعزیز حسان۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ والذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله وكفى بالله شهيدا۔ محمد رسول الله، والذين معه أشد ومثلهم في الإنجيل كزرع أخرج شطأه فآزره فاستغلظ فاستوى على سوقه يعجب وليغيظ بهم الكفار، وعد الله الذين آمنوا وعملوا الصالحات منهم مغفرة وأجرا عظيما۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، وہی وہ ایشور ہے جس نے اپنے پیغمبر کو مارگ درشن اور ستیہ دھرم کے ساتھ بھیجا تاکہ اسے سبھی دھرموں پر پربھتو پردان کرے، اور گواہی کے لیے تو اللہ ہی پریاپت ہے۔ محمد صلی اللہ علیہ وآلہ وسلم اللہ کے رسول ہیں، اور جو لوگ ان کے ساتھ ہیں وہ کافروں کے لیے اتیانت کڑے اور آپس میں اتیانت دیالو ہیں۔ تم انہیں دیکھو گے کہ ایشور کے سمکش جھکے ہوئے اور نتمستک ہو کر اپنے پالنہار سے انگراہ اور دیا و کرپا کے اچھک ہیں۔ اتیادھک سجدوں کے کارن ان کے چہروں پر سجدوں کے چن ہیں۔ ان کی یہی وشیشتہ توریت میں ہے اور ان کی یہی وشیشتہ انجیل میں ہے۔ جیسے کوئی کھیتی ہو جو پہلے اپنا انکر نکالے، پھر اسے سشکت بنائے، پھر وہ موٹی ہو جائے اور اپنے تنے پر سیدھی کھڑی ہو جائے، کہ جو کھیتی کرنے والوں کو بھانے لگے تاکہ ان کے مادھیم سے کافروں کو جلایا جائے، اور ان میں سے جو لوگ ایمان لائے اور اچھے کرم کرتے رہے ان سے اللہ نے کشما اور مہان پرتیفل کا وعدہ کیا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑتنتر ایران کی آواز۔ دوستو، آپ ہمارے پرسارن کو شارٹ ویو میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ دوستو، آج شنیوار ہے، اردی بہش کی 3 اور اپریل کی 23 تاریخ ہے، ساتھ ہی آج اسلامی کیلنڈر کے پوتر مہینے رمضان المبارک کی 21 تاریخ ہے۔ آج کی ہماری سبھا کے کارکرم کی روپ ریکھا اس پرکار ہے۔ سب سے پہلے آپ خبر سنیں گے، اس کے بعد آپ کی سیوا میں کارکرم راجنیتک چرچا پیش کیا جائے گا، اور اس کے بعد آپ سنیں گے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے اترادھیکاری حضرت علی علیہ السلام کی شہادت کے دکھد اوسر پر ایک وشیش کارکرم، اور انت میں آپ کی سیوا میں پوتر رمضان المبارک کے اوسر پر پیش کیے جانے والے وشیش کارکرم کی ایک انکڑی کو پرسارت کیا جائے گا۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑتنتر ایران کی آواز۔ تو دوستو، کارکرم کے انوسار اب آپ کی سیوا میں ریڈیو ہندی تہران سے راشٹریہ اور انتراشٹریہ سماچار روش زیدی سے سنیں گے آپ۔ سب سے پہلے آج کے مکھ سماچاروں کا سارانش۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے اترادھیکاری حضرت علی علیہ السلام کی شہادت کے دکھد اوسر پر سموچا ایران شوکا کل۔ افغانستان میں داعش اور فلسطین میں اسرائیلی آتنکی مسجدوں میں نمازیوں کا بہا رہے ہیں خون، راشٹرپتی رئیسی۔ مسجد الاقصی میں اسرائیل کا آتنک جاری، 57 فلسطینی گھائل۔ مزار شریف میں مسجد پر حملہ کرنے والے داعش کا آتنکی گرفتار۔ تو دوستوں، اب آپ کی سیوا میں میں روش زیدی وستار سے سماچار کے ساتھ حاضر ہوں۔ آج اس مہان ہستی کی شہادت کا دکھد دن ہے جو پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے بعد سمست انسانوں، پیغمبروں اور اماموں میں سروشریشٹھ ہے۔ آج حضرت علی علیہ السلام کی شہادت کا دکھد دن ہے۔ اس دکھد اوسر پر سموچا ایران شوکا کل ہے، چاروں طرف غم کا ماحول ہے۔ حضرت علی علیہ السلام پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پہلے اترادھیکاری ہیں۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی پران پریہ سپتری حضرت فاطمہ زہرا سلام اللہ علیہا آپ کی دھرم پتنی اور امام حسین اور امام حسن علیہ السلام آپ کے بیٹے ہیں۔ حضرت علی علیہ السلام پوتر رمضان مہینے کی 19 تاریخ کو مسجد کوفہ میں صبح کی نماز پڑھ رہے تھے کہ اسی حالت میں دھرم بھرشٹ ابن ملجم نے زہر میں بجھائی تلوار سے آپ کے پاون سر پر پران گھاتک حملہ کیا تھا، اور اس حملے میں حضرت علی علیہ السلام بری طرح گھائل ہو گئے تھے اور زہر پورے شریر میں پھیل گیا تھا۔ یہاں تک کہ 21 رمضان کی صبح حضرت علی علیہ السلام شہید ہو گئے اور سمست اسلامی سماج شوکا کل ہو گیا۔ اسلامی گڑتن ایران کے راشٹرپتی نے کہا ہے کہ آج فلسطین کے بھاگ کا فیصلہ پرتیرودھ کے جالوں کے مضبوط ارادوں کی وجہ سے تیزی سے اپنے لکش کی اور بڑھ رہا ہے۔ پراپت رپورٹ کے مطابق اسلامی گڑتن ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے पवित्र महीने रमजान की सबसे पवित्र रातों में से दूसरी रात को तेहरान में स्थित इमाम खुमैनी रहमतुल्लाह अलैह मुसल्ला में पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वाली वसल्लम के दामाद हजरत अली अलैहिस्सलाम की शहादत के दुखद अवसर पर श्रद्धालुओं को संबोधित करते हुए कहा कि पहले ये सोचा जाता था कि फिलिस्तीन का मुद्दा वार्ता की मेज पर हल होगा, लेकिन अब यह साफ हो गया है कि फिलिस्तीन के भाग का फैसला प्रतिरोध के जियालों के हाथों होने जा रहा है। राष्ट्रपति ने कहा कि आज पूरी दुनिया अपनी आंखों से देख रही है कि कैसे तकफीरी आतंकवादी गुट दाइश अफगानिस्तान की मस्जिदों पर और इसराइली आतंकी मस्जिद अल अक्सा पर हमला करके रोजेदार मुसलमानों का खून बहा रहे हैं। इस्लामी गणतंत्र ईरान के राष्ट्रपति ने कहा कि अफगानिस्तान के सभी नागरिकों विशेष तौर पर आतंकियों का निशाना बन रहे शिया मुसलमानों की पूर्ण सुरक्षा की जिम्मेदारी इस देश की मौजूदा सरकार की है। उन्होंने कहा कि मैं अफगानिस्तान के सत्ताधारियों से अपील करता हूं कि वो अपने देश के रोजेदार मुसलमानों की रक्षा करें जिन्हें मस्जिदों में शहीद किया जा रहा है। राष्ट्रपति रईसी ने अंतर्राष्ट्रीय कुद्स दिवस के नज़दीक होने की ओर इशारा करते हुए कहा कि अंतर्राष्ट्रीय कुद्स दिवस इस्लामी राष्ट्रों की एकता और एकजुटता का प्रतीक है। विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहयान ने यूरोपीय संघ की विदेश नीति आयुक्त जोसेफ बोरेल से टेलीफोन वार्ता की है। समाचार एजेंसी की रिपोर्ट के अनुसार इस टेलीफोनी वार्ता में विदेश मंत्री ने प्रतिबंधों को समाप्त कराने के संबंध में होने वाली वार्ता और इसी प्रकार कुछ क्षेत्रीय और अंतर्राष्ट्रीय मुद्दों के बारे में विचारों का आदान प्रदान किया। विदेश मंत्री ने इस टेलीफोनी वार्ता में प्रतिबंधों को समाप्त कराने के संबंध में वार्ता के जारी रहने की ओर संकेत किया और कहा कि एक अच्छे मजबूत और टिकाऊ समझौते तक पहुंचने में ईरानी सरकार के संकल्प में कोई संदेह नहीं है। इसी प्रकार उन्होंने कहा कि व्हाइट हाउस को चाहिए कि वो अनुचित मांगे करना छोड़ दे और वास्तविकता को नजर में रखकर समाधान की दिशा में कदम उठाए। विदेश मंत्री अमीर अब्दुल्लाहयान ने जोसेफ बोरेल के अनवरत प्रयासों की प्रशंसा भी की है। समाचार एजेंसी स्पुतनिक ने जानकार सूत्रों के हवाले से रिपोर्ट दी है कि ईरान और सऊदी अरब के बीच वार्ता का पांचवा दौर सकारात्मक वातावरण में आयोजित हुआ। समाचार एजेंसी इरना ने शनिवार की रिपोर्ट दी है कि एक जानकार कूटनायिक सूत्र ने बल देकर कहा है कि ईरान और सऊदी अरब के बीच वार्ता का पांचवा दौर गुरुवार को इराक की राजधानी बगदाद में हुआ, जिसमें इराकी सरकार के प्रतिनिधि भी मौजूद थे। इसी प्रकार इस सूत्र ने बताया कि वार्ता अच्छे वातावरण में हुई और दोनों पक्षों ने अधिकतर क्षेत्रीय, द्विपक्षीय और फारस की खाड़ी की सुरक्षा के बारे में वार्ता की। रूसी समाचार एजेंसी स्पुतनिक ने इसके बारे में अधिक जानकारी नहीं दी है। आतंकवादी हमले में ईरान के सुरक्षाकर्मी शहीद हो गए हैं। आज रात को ईरान के सिस्तान व बलूचिस्तान प्रांत के जाहिदान नगर में हथियारबंद लोगों ने सलमान फारसी ब्रिगेड के कमांडर के अंगरक्षक की गोली मारकर हत्या कर दी है। समाचार एजेंसी तस्नीम की रिपोर्ट के अनुसार हथियारबंद लोगों ने आज भोर के समय सलमान फारसी ब्रिगेड के कमांडर सरदार अलमासी की गाड़ी की ओर फायरिंग की और गोली उनके अंगरक्षक महमूद अब सलान को लगी, जिससे वो शहीद हो गए। बताया जा रहा है कि सिपाही पासदारान के जवानों ने तुरंत कार्रवाई करके एक वाहन में चार व्यक्तियों को गिरफ्तार कर लिया। मस्जिद अल अक्सा में इसराइली आतंकवाद जारी है। ताज़ा मिली जानकारी के अनुसार आतंकी इसराइली सैनिकों द्वारा रोजेदारों पर किए गए हमले में 57 फिलिस्तीनी घायल हो गए हैं। प्राप्त रिपोर्ट के मुताबिक समाचार पत्र अल कुद्स अरबी ने शनिवार को सूचना दी कि अवैध और अत्याचारी ज़ायोनिस्ट शासन के आतंकी सैनिकों ने मस्जिद अल अक्सा के प्रांगण में फिलिस्तीनी रोजेदारों को अपने आतंक का निशाना बनाया है। इसराइली सैनिकों ने के इस हमले में 57 फिलिस्तीनी घायल हो गए हैं। अल कुद्स अल अरबी की रिपोर्ट के अनुसार आतंकी इसराइली सैनिकों ने उत्तरी खलील के बैते अम्र नामक इलाके में फिलिस्तीनी युवकों पर हमला किया और आंसू गैस के गोले दागे, जिसके नतीजे में कई फिलिस्तीनी गंभीर रूप से घायल हो गए हैं। उल्लेखनीय है कि अवैध ज़ायनी शासन की ओर से बैत अल-मुक़द्दस और मस्जिद अल-अक्सा को ऐसी स्थिति में निशाना बनाया जा रहा है कि जब संयुक्त राष्ट्र संघ के यूनेस्को विभाग ने वर्ष 2016 में एक प्रस्ताव पारित करके बैत अल-मुक़द्दस में पवित्र स्थलों और विशेष तौर पर मस्जिद अल-अक्सा के साथ यहूदियों के किसी भी तरह के धार्मिक, ऐतिहासिक और सांस्कृतिक संबंधों को कड़ाई से नकार दिया था। अफगानिस्तान के बल्ख प्रांत के अधिकारियों ने ऐलान किया है कि मजार शरीफ में शियों की मस्जिद पर हमला करने वाले दाइश के एक सक्रिय व वरिष्ठ सदस्य को गिरफ्तार कर लिया है। समाचार एजेंसी तस्नीम की रिपोर्ट के अनुसार अफगानिस्तान के उत्तर में स्थित बल्ख प्रांत में तालिबान अधिकारियों ने ऐलान किया है कि इस प्रांत में आतंकवादी गुट दाइश के पूर्व सरगना अब्दुल हमीद संगर यार को गिरफ्तार कर लिया गया है। तालिबान की विज्ञप्ति के अनुसार आतंकवादी गुट दाइश के इस सक्रिय व मुख्य सदस्य ने गुरुवार को मजार शरीफ में शियों की मस्जिद में भीषण विस्फोट की जिम्मेदारी कबूल की है। सूचना व सांस्कृतिक मामलों से जुड़े तालिबान के जिम्मेदार ने ऐलान किया है कि दाइश के इस सक्रिय तत्व व सदस्य को बल्ख प्रांत के चहार बुल्दक नगर में गिरफ्तार किया गया। इसी प्रकार तालिबान की विज्ञप्ति में कहा गया है कि अब्दुल हमीद संगियार की अब तक के बहुत से आतंकवादी हमलों में भूमिका रही है। बता दें कि गुरुवार को मजार शरीफ में शियों की मस्जिद में जो भीषण आतंकवादी हमला हुआ था उसमें 50 से अधिक शहीद और दर्जनों घायल हुए थे। आतंकवादी गुट दाइश ने इस हमले की जिम्मेदारी स्वीकार की थी। पैगंबर इस्लाम के उत्तराधिकारी हजरत अली अलैहि सलाम के मुबारक हाथों से लिखी गई कुरान की एक प्रति यमन की राजधानी सना में स्थित जामा मस्जिद कबीर की लाइब्रेरी में मौजूद है। समाचार एजेंसी की रिपोर्ट के मुताबिक यमन की राजधानी सना में स्थित जामा मस्जिद कबीर की लाइब्रेरी के प्रबंधक अली अद्दौला कहते हैं कि हमारे देश में हजरत अली अलैहिस्सलाम के मुबारक हाथों से लिखे गए पवित्र कुरान के संकरण की मौजूदगी और उसको आज तक पूरी तरह सुरक्षित रखा जाना यह दर्शाता है कि यमनी राष्ट्र और हजरत अली अलैहिस्सलाम के बीच कितना गहरा रिश्ता है। तो इसी के साथ राष्ट्रीय और अंतर्राष्ट्रीय समाचार यहीं समाप्त होते हैं।
ये प्रसारण आप रेडियो तहरान की हिंदी सेवा से सुन रहे हैं। दोस्तों, कार्यक्रम राजनीतिक चर्चा लेकर मैं सैयद मिसम आपकी सेवा में हाजिर हूँ। अमेरिका ने चीन को नई धमकी दी है। आइए देखते हैं कि इसकी वजह क्या है। जायजा ले रहे हैं रविश सैदी।
चीन इंडो पैसिफिक जैसे रणनीतिक क्षेत्र में अपनी सैन्य उपस्थिति बढ़ा रहा है, जिसके बाद अमेरिका और चीन के बीच सुरक्षा प्रतिद्वंद्विता ने नए आयाम ले लिए हैं। चीन ने सोलोमन आइलैंड्स के साथ एक सुरक्षा समझौता किया है, जिसके बाद अमेरिका की नींद उड़ गई है और उसने चीन को धमकी दी है। इस समझौते के बाद चीन प्रशांत सागर में स्थित इस देश में नौसैनिक अड्डा बना सकता है। अमेरिका ने चीन को धमकी देते हुए कहा है कि वो उसके इस कदम का जवाब देने के लिए प्रतिबद्ध है। वाशिंगटन ने सोलोमन आइलैंड्स के साथ उच्च स्तरीय बातचीत शुरू होने का ऐलान भी किया है। व्हाइट हाउस का कहना है कि अगर इस इलाके में चीन सैन्य निर्माण करता है और अपने सैनिकों को यहां तैनात करता है तो वाशिंगटन इसका जवाब जरूर देगा। लगभग 7 लाख की आबादी वाला सोलोमन आइलैंड्स 990 द्वीप समूहों से बना हुआ एक छोटा सा देश है, जहां के कई टापुओं पर विशाल ज्वालामुखी हैं। अमेरिका और ऑस्ट्रेलिया ने इस समझौते को रुकवाने की बहुत कोशिश की, लेकिन सोलोमन आइलैंड्स इसके लिए तैयार नहीं हुआ। सोलोमन आइलैंड्स के प्रधानमंत्री मनासे सुगवारे ने कहा कि इस समझौते से क्षेत्र में शांति और सौहार्द को कोई नुकसान नहीं पहुंचेगा। हालांकि उन्होंने ये भी कहा कि वो समझौते की शर्तों को जाहिर नहीं करेंगे, लेकिन ये तय है कि राष्ट्र हित में ये फैसला लिया गया है। समझौते के लीक हुए एक मसौदे के मुताबिक चीन के जंगी जहाजों को सोलोमन आइलैंड्स में ठहरने की इजाज़त होगी और बीजिंग तनाव की स्थिति में सामाजिक व्यवस्था बनाए रखने के लिए यहां अपने सैनिक तैनात कर सकता है। पिछले वर्ष नवंबर में सोलोमन आइलैंड्स में भारी विरोध हुआ था। तब विपक्ष ने आरोप लगाया था कि प्रधानमंत्री अपनी राजनीति को मजबूत करने के लिए चीन से पैसे ले रहे हैं और वो एक विदेशी ताकत के लिए काम कर रहे हैं। वहीं प्रधानमंत्री सुगवारे का कहना था कि उन्होंने चीन के साथ कूटनीतिक संबंध इसलिए बनाए क्योंकि चीन एक आर्थिक महाशक्ति है। कुल मिलाकर ये कहा जा सकता है कि चीन के इस कदम पर अमेरिका जितना भी आग बबूला हो, लेकिन इसके लिए जिम्मेदार खुद वाशिंगटन ही है। इंडो पैसिफिक इलाके में पहले अमेरिका ने आक्रामक नीति अपनाई, जिसके बाद प्रतिक्रिया स्वरूप चीन अपने हितों की सुरक्षा के लिए इस तरह के कदम उठाने पर मजबूर हुआ है।
और अब रुख करते हैं भारत का। भारत में मुसलमानों पर ही नहीं बल्कि देश की अहिंसा और भाईचारे वाली शनाख्त पर बुलडोजर चलाया जा रहा है। जायजा ले रहे हैं मोहम्मद मेहदी।
भारत की राजधानी दिल्ली के जहांगीरपुरी इलाके में अतिक्रमण हटाने के बहाने मुसलमानों की दुकानों पर बुलडोजर चलाने को लेकर पिछले कई दिनों से अंतर्राष्ट्रीय मीडिया में चर्चा गर्म है। ये वही जगह है जहां कुछ दिनों पहले हनुमान जयंती शोभा यात्रा के दौरान हिंदुत्ववादियों ने मुसलमानों के इलाके में पहुंचकर भड़काऊ नारे लगाए थे और हवा में हथियार लहराए थे, जिसके बाद दोनों समुदायों के बीच पत्थरबाजी हुई थी। जमीयत उलमाए हिंद की याचिका पर सुनवाई करते हुए सुप्रीम कोर्ट ने उत्तरी दिल्ली नगर निगम द्वारा अतिक्रमण के बहाने मुसलमानों की संपत्तियों को निशाना बनाने पर रोक लगा दी थी, लेकिन इसके बावजूद इस आदेश की अवहेलना करते हुए प्रशासन ने कई दुकानों को तोड़ दिया था। ये मुद्दा चर्चा का विषय इसलिए है कि जिन लोगों की दुकानों को तोड़ा गया और शुरुआत में जिन्हें गिरफ्तार किया गया, वे सभी मुसलमान थे। इससे स्पष्ट होता है कि जब राजधानी दिल्ली में मुसलमानों पर खुलेआम अत्याचार किया जा रहा है और सरकार पक्षतापूर्ण कार्रवाई कर रही है, तो देश के दूसरे इलाकों में, खास तौर पर जिन राज्यों में बीजेपी की सरकार है, वहां क्या स्थिति होगी। ब्लूमबर्ग ने अपनी एक रिपोर्ट में कहा है कि ब्रिटिश कंपनी JCB निर्मित बुलडोजरों का इस्तेमाल अधिकतर गरीब मुसलमानों के घरों और व्यवसायों को तबाह करने के लिए किया जा रहा है। रिपोर्ट में उल्लेख किया गया है कि मोदी सरकार ने अल्पसंख्यक मुसलमान समुदाय को डराने और बिना न्यायिक प्रक्रिया से उन्हें सजा देने के लिए बुलडोजर का इस्तेमाल किया है। TRT वर्ल्ड की एक रिपोर्ट के अनुसार बुलडोजर का इस्तेमाल लंबे वक्त से भारत की पहचान रहे धार्मिक सद्भाव और शांतिपूर्ण सह अस्तित्व यानी जियो और जीने दो की नीति को खत्म करने के लिए किया जा रहा है। देश की सत्ताधारी दक्षिण पंथी पार्टी BJP अपने हिंदू वोट बैंक को खुश करने के लिए मुसलमानों को निशाना बना रही है। मोदी के गृह राज्य गुजरात से भी रामनवमी के दौरान मुसलमानों के खिलाफ हिंसा की घटनाएं हुई थीं और उनकी संपत्तियों पर बुलडोजर चलाया गया था, जिसके बाद कई लोगों को अपना घर बार छोड़कर दूसरे इलाकों में शरण लेना पड़ा। अल जजीरा ने अपनी एक रिपोर्ट में लिखा है कि मध्य प्रदेश के खरगोन में प्रशासन ने राज्य सरकार के इशारे पर मुसलमानों के करीब 50 घरों और दुकानों को जमीन दोज कर दिया था। रिपोर्ट के अनुसार मध्य प्रदेश के मुख्यमंत्री और BJP नेता शिवराज चौहान को उनके समर्थक बुलडोजर मामा कह रहे हैं। इससे पहले उत्तर प्रदेश के मुख्यमंत्री और बीजेपी नेता योगी आदित्यनाथ को बुलडोजर बाबा का खिताब दिया गया था। भारत में मुसलमानों के खिलाफ जो कुछ हो रहा है उसे जानकार अल्पसंख्यकों का जनसंहार तो कुछ नस्ली सफाई की शुरुआत करार दे रहे हैं, इसलिए अगर विश्व समुदाय ने समय रहते इस पर प्रतिक्रिया नहीं दी तो दुनिया के दूसरे सबसे ज्यादा आबादी वाले देश में उत्पन्न होने वाला संकट पूरी दुनिया के लिए सिरदर्द बन जाएगा।
भारतीय प्रधानमंत्री नरेंद्र मोदी कश्मीर की उपेक्षा करते हुए सिर्फ जम्मू का दौरा कर रहे हैं। ब्यौरा दे रहे हैं श्रीनगर से सिप्ते हसन।
भारत के प्रधानमंत्री नरेंद्र मोदी जो कल जम्मू में एक जनसभा को संबोधित करने जा रहे हैं की यात्रा को लेकर सुरक्षा एजेंसियां काफी मुतहरिक हुई हैं। जम्मू में एक दिवस पहले ही जो आक्रमण हुआ है उसके बाद जम्मू क्षेत्र में सुरक्षा के इंतहाई कड़े प्रबंध कर दिए गए हैं। जम्मू के साथ साथ कश्मीर में भी सुरक्षा के पुख्ता इंतजाम किए गए हैं। यहाँ ये बात उल्लेखनीय है कि उनके यात्रा से पहले ही वहाँ पर एक आक्रमण हुआ था जिसमें सिक्योरिटी फोर्सेस का एक वरिष्ठ अधिकारी और हताहत और 3 अन्य घायल हुए थे, जबकि जवाबी कार्रवाई में 2 आत्मघाती अलगाववादियों को हताहत करने का भी सुरक्षा बलों ने दावा किया है। इस बीच जम्मू कश्मीर के मेन स्ट्रीम दलों ने उन पर बल दिया है कि वो अपनी कश्मीर यात्रा के दौरान कम से कम जम्मू कश्मीर को राज्य का दर्जा वापस करें। इधर जम्मू यूटी प्रशासन ने कहा है कि कश्मीर के हवाले से नई दिल्ली ने जितने भी योजनाएं बनाई हैं उन पर मुकम्मल तौर पर अमल हो रहा है। उन्होंने कहा कि पिछले 2 वर्षों से जम्मू कश्मीर में जो तरक्की हुई है वो इतिहास में लिखा जाएगा। इस हवाले से उन्होंने हेल्थ सेक्टर का भरपूर जिक्र किया। हेल्थ के हवाले से आज श्रीनगर में एक मेला भी आयोजित हुआ जिसमें डायरेक्टर हेल्थ ने इस मेले के हवाले से जानकारी देते हुए कहा,
हमारे जो हेल्थ मेलाज आपने देखा होगा कि हर एक डिस्ट्रिक्ट में हर एक ब्लॉक में हमारे हेल्थ मेलाज चल रहे हैं, जो एक इनिशिएटिव है हमारे ऑनरेबल प्रधानमंत्री जी के कि हर एक जगह हर एक ब्लॉक में एक हेल्थ मेलाज हम स्टार्ट करें ताकि लोगों को ये पता चले कि हेल्थ जो हमारा हेल्थ डिपार्टमेंट है ये क्या काम कर रहा है।
इस बीच जम्मू कश्मीर में हिंसक घटनाओं का क्रम भी जारी है। दक्षिणी कश्मीर में बताया जाता है कि एक बार फिर भारतीय सुरक्षा बलों और अलगाववादियों के बीच एक मुठभेड़ आरंभ हुई है। इस घटना के हवाले से और ब्यूरो की प्रतीक्षा है। सिप्ती मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
इसी के साथ राजनीतिक चर्चा समाप्त हुई। ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। दोस्तों, हजरत अली अलैहिस्सलाम की शहादत के दुखद अवसर पर पेश है एक विशेष कार्यक्रम और उसके बाद आप सुनेंगे ईश्वर आतिथ्य। दोस्तों, हजरत अली अलैहिस्सलाम की शहादत के दुखद अवसर पर एक विशेष कार्यक्रम लेकर आपकी सेवा में उपस्थित हैं। सैयद मीसम और स्वाति का सलाम स्वीकार कीजिए।
हजरत इमाम हसन अलैहिस्सलाम अपने महान पिता की शहादत के बाद लोगों के सामने हाजिर हुए और फरमाते हैं कि आज की रात वह व्यक्ति इस दुनिया से चला गया कि उसके पहले गुजरने वाला कोई भी व्यवहार और कर्म के लिहाज से उससे आगे नहीं था और आने वाला को भी व्यवहार और कर्म के लिहाज से उससे आगे नहीं पहुंच सकता। उन्होंने पैगंबर इस्लाम के साथ संघर्ष किया और अपनी जान की बाजी लगाकर पैगंबर इस्लाम की रक्षा की। پیغمبر اسلام انہیں اپنی دھوج کے ساتھ جنگ کے میدان میں روانہ کرتے اور پھر داہنی اور سے حضرت جبرائیل اور بائیں اور سے حضرت میکائیل ان کی رکشا کرتے تھے تاکہ اللہ ان کے ہاتھوں پر جیت لکھے۔ یہ کہتے ہوئے حضرت امام حسن علیہ السلام کا گلا روند گیا اور ان کی آنکھوں سے آنسو جاری ہو گیا۔ یہ دیکھ کر وہاں کھڑے سارے لوگ رونے لگے۔ سلام ہو اس شخص پر جو سب سے پہلے ایمان لایا، سلام ہو حضرت علی پر۔
انیس رمضان سن 40 ہجری قمری حضرت علی علیہ السلام اپنی بیٹی حضرت ام کلثوم کے گھر مہمان تھے۔ انہوں نے دسترخوان پر بہت سادہ افطار لگائی اور انہوں نے یہ سادہ افطار کی۔ اس رات کئی بار انہوں نے آسمان کی اور دیکھا اور مانو یہ سمجھ رہے تھے کہ پیغمبر اسلام اور اپنی پتنی حضرت فاطمہ زہرا سے ملاقات کا سمے نکٹ ہے۔ روایت میں ہے کہ افطار کے سمے انہوں نے صرف 3 نوالے کھائے اور پھر اپاسنا میں لین ہو گئے۔ وہ اس رات صبح تک ویاکل رہے، ہر تھوڑے سمے بعد آکاش اور ستاروں کو دیکھتے، اور جیسے جیسے بھور کا سمے نکٹ آتا جا رہا تھا ان کی ویاکلتا بڑھتی جا رہی تھی۔ وہ بار بار کہہ رہے تھے کہ نہ تو میں جھوٹ بول رہا ہوں اور نہ جس نے مجھے سوچنا دی ہے اس نے جھوٹ کہا ہے، مجھ سے شہادت کے لیے جس رات کا وعدہ کیا گیا تھا وہ یہی رات ہے۔
حضرت ام کلثوم اپنے پتا کی حالت دیکھ کر پریشان ہو رہی تھی اور انہوں نے اپنے پتا سے کہا کہ آپ یہیں رک جائیں، لیکن حضرت علی ہر سمے سے زیادہ ایشور کی عبادت اور اس کے اپنے دل کا درد بیان کرنے کے لیے اتسک تھے۔ انتتہ وہ رات ختم ہوئی اور حضرت علی بھور کے اندھکار میں فجر کی نماز کے لیے مسجد کی اور بڑھے۔ گھر میں پلی ہوئی بطخیں ان کے پیچھے پیچھے چلنے لگی اور ان کے کپڑوں سے لپٹ گئی۔ گھر والوں نے انہیں ہٹانا چاہا لیکن حضرت علی علیہ السلام نے کہا کہ انہیں ان کی ستی پر چھوڑ دو، یہ ابھی چلا رہی ہیں لیکن جلد ہی ولاپ کریں گی۔
اس رات بھی حضرت علی علیہ السلام روٹی تتھا کھجور کی بوری نردھنوں اور اناتھوں کے گھروں کو لے گئے۔ انتم بوری پہنچا کر جب وہ گھر پہنچے تو ایشور کی اپاسنا کی تیاری میں لگ گئے۔ ینابی المودت نامک پستک میں علامہ قندوزی لکھتے ہیں کہ شہادت کی پور راتری میں حضرت علی علیہ السلام آکاش کی اور بار بار دیکھتے اور کہتے تھے کہ ایشور کی سوگند میں جھوٹ نہیں کہتا اور مجھ سے جھوٹ نہیں بتایا گیا ہے، سچ یہ ہے کہ یہ وہی رات ہے جس کا مجھ سے وچن دیا گیا ہے۔
اس کے بعد حضرت علی مسجد میں پہنچے اور نماز کے لیے کھڑے ہوئے۔ جب وہ سجدے میں گئے تو ابن ملجم نامک ویکتی نے وش بھری تلوار سے ان کے سر پر ایک وار کیا۔ اس وار سے ان کا سر ماتھے تک پھٹ گیا اور اس سے خون فوارے کی طرح نکلنے لگا۔ اسی ستی میں ان کے پوتر مکھ سے یہ واقعہ نکلا، کعبے کے پالنہار کی سوگند میں سفل ہو گیا۔ لوگوں نے دیکھا کہ ان کے سر کا خون ان کی داڑھی سے بہ رہا ہے اور وہ پوری طرح سے لال ہو چکی ہے۔ اسی ستی میں انہوں نے کہا، یہ وعدہ ہے جو ایشور اس کے پیغمبر نے مجھ سے کیا ہے۔
جب زمین اور آسمان ہلنے لگے اور ایشور کے فرشتے جبرائیل کی آواز پوری دنیا میں گونجی تو کوفے کے لوگوں کو پتا چلا کہ مسجد میں حضرت علی علیہ السلام پر حملہ کیا گیا ہے۔ حضرت علی کے دونوں بیٹے امام حسن و امام حسین علیہ السلام بڑے تیزی سے ان کے پاس پہنچے۔ کچھ لوگ حضرت علی کو اٹھانا چاہ رہے تھے تاکہ وہ نماز پوری کریں، لیکن ان میں کھڑے ہونے کی شکتی نہیں رہ گئی تھی۔ انہوں نے بیٹھ کر نماز پوری کی اور چہرے کے گھاؤ تتھا وش کے پربھاؤ کے کارن بے سدھ ہو گئے۔ انہیں ایک موٹی چادر میں رکھا گیا اور ان کے دونوں بیٹے اس چادر کو پکڑ کر انہیں گھر لے گئے۔
کیا پیغمبر اسلام نے حضرت علی علیہ السلام کو اپنا سچا اور ستیہ اتراधिकारी نیوکت نہیں کیا تھا؟ کیا انہوں نے مسلمانوں سے حضرت علی علیہ السلام کے بارے میں سفارش نہیں کی تھی؟ کیا انہوں نے یہ نہیں کہا تھا کہ علی مجھ سے ہیں اور میں علی سے؟ کیا انہوں نے یہ نہیں کہا تھا کہ علی سب سے بہترین آدمی ہے اور جو اس بات میں شک کرے وہ کافر ہے؟ کیا پیغمبر اسلام نے حضرت علی علیہ السلام کو صدیق اکبر اور فاروق اعظم یعنی سب سے بڑا، سچا اور سب سے مہان، انتر پیدا کرنے والا نہیں کہا تھا؟
پیر زادہ محمد رضا ثاقب مصطفائی پیغمبر اسلام کی حدیث کی روشنی میں حضرت علی علیہ السلام کی فضیلت اور ان کے مہتو کو یوں بیان کرتے ہیں۔
حضرت سیدنا علی المرتضیٰ رضی اللہ تعالی عنہ کا حضور کے ساتھ یہ تعلق کہ حضور کے چچا زاد بھائی تھے، لیکن یہ تعلق اور زیادہ پختہ ہو جاتا ہے جب حضور اپنی لاڈلی صاحبزادی حضرت سیدہ طیبہ طاہرہ حضرت سیدہ فاطمہ سلام اللہ علیہا کو سیدنا علی المرتضیٰ رضی اللہ تعالی عنہ کے عقد میں دے دیتے ہیں، اور پھر وہ قربت جو حضور کو حضرت مولا کائنات سے حاصل تھی اور زیادہ گہری ہو جاتی ہے۔ جب مدینہ المنورہ کی طرف ہجرت ہوئی تو حضور نے انصار کو اور مہاجرین کو ایک دوسرے کا بھائی بنا دیا، تو حضرت علی المرتضیٰ رضی اللہ تعالی عنہ کی باری آئی تو حضور نے انہیں اپنا بھائی قرار دیا۔ حضور نبی رحمت صلی اللہ علیہ وآلہ وسلم نے حضرت علی المرتضیٰ کی محبت کو، آپ کے پیار کو پوری امت میں راسخ کرنے کے لیے ارشاد فرمایا، حضرت زید بن ارقم رضی اللہ تعالی عنہ سے مروی ہے، اور تھوڑے الفاظ کے فرق کے ساتھ یہ روایت دیگر اصحاب رسول سے بھی مروی ہے۔ تقریباً 30 اصحاب اس روایت کی شہادت دیتے ہیں کہ حضور علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، من کنت مولاہ فعلی مولاہ، جس کا میں مولا ہوں اس کا علی مولا ہے۔ تو حضور نے حضرت علی المرتضیٰ رضی اللہ تعالی عنہ کی محبوبیت کے لیے، آپ کے پیار کے لیے لوگوں کو آمادہ کیا اور ان کی محبت لوگوں کے سینوں میں، دلوں میں جاگزین کی۔ حضرت ام سلمہ رضی اللہ تعالی عنہ سے مروی ہے، حضور نے ارشاد فرمایا، لا یحب علی منافق ولا یبغضہ مومن، علی سے منافق محبت نہیں کر سکتا اور مومن بغض نہیں رکھ سکتا۔ حضرت علی المرتضیٰ خود ارشاد فرماتے ہیں کہ اگر میں کسی مومن کی ناک پہ تلوار بھی مار دوں تو اس کے باوجود بھی وہ میرے ساتھ بغض نہیں رکھ سکتا، اور اگر کسی منافق کو میں خزانے بھی دے دوں تو وہ میرے ساتھ محبت نہیں رکھ سکتا۔ تو حضرت علی المرتضیٰ رضی اللہ تعالی عنہ کی محبت یقیناً ایمان کی علامت ہے، اور آپ کا بغض نفاق کی علامت ہے۔ اس لیے اہل ایمان حضرت مولا کائنات سید علی المرتضیٰ رضی اللہ تعالیٰ عنہ سے ہمیشہ محبت کرتے آئے ہیں، اور کیوں نہ ان سے محبت کی جائے کہ جن کی محبت رسول اللہ کی محبت ہے، جن کی محبت دین کی محبت ہے، جن کی محبت اللہ اور اس کے رسول کی محبت قرار دی گئی ہے۔
پوتر رمضان کی 21 تاریخ تھی اور اس ہردے ودارک گھٹنا کو 2 دن ہو چکے ہیں۔ حضرت علی علیہ السلام بستر پر زخمی حالت میں لیٹے ہوئے ہیں۔ حضرت علی علیہ السلام کے چاہنے والے نم آنکھوں سے ان کے آس پاس کھڑے ہیں اور ان کے لیے دعا کر رہے ہیں۔ بچے دودھ کا پیالہ لے کر آئے اور روتے ہوئے کہتے ہیں کہ یہ دودھ مولا کو پلا دیجئے، ہو سکتا ہے کہ اس سے ہی وہ ٹھیک ہو جائیں۔ ایک کونے میں کھڑی حضرت زینب رو رہی ہیں۔ امام حسین علیہ السلام نے اپنے پتا کے گھاؤ پر نیا کپڑا ڈالا ہے۔
ابھی بات ہی ہو رہی تھی کہ ابن ملجم کو امام علی علیہ السلام کے پاس لایا گیا۔ انہوں نے اس کا چہرہ دیکھا اور پوچھا، کیا میں تجھ پر برا نیتا تھا؟ یہ جاننے کے باوجود کہ تو میری ہتیا کرے گا، کیا میں نے تیرے ساتھ اپکار نہیں کیا؟ میں چاہتا تھا کہ اپنی بھلائی دوارا تجھے اس سنسار کا سب سے درباگی ویکتی نہ بننے دوں اور تجھے پد بھرشٹتا سے نکال دوں۔ ابن ملجم رونے لگا۔ حضرت علی نے اپنے بیٹے امام حسن سے کہا کہ ہے پتر، اس کے ساتھ بھلا ویوہار کرو، کیا تم نہیں دیکھ رہے ہو کہ اس کی آنکھوں سے کتنا بھے جھلک رہا ہے؟ امام حسن نے کہا کہ پتا جی، اس نے آپ پر تلوار کا وار کیا ہے اور آپ کہہ رہے ہیں کہ اس کے ساتھ بھلا ویوہار کروں؟ امام نے کہا، ہم پیغمبر اسلام کے گھر والے دیالو ہیں، اسے اپنا کھانا اور دودھ دو، اگر میں دنیا سے چلا گیا تو اس سے موت کا بدلہ لینا یا شمع کر دینا تمہارا ادھیکار ہوگا، اور اگر میں جیوت رہا تو پھر مجھے پتا ہے کہ اس کے ساتھ کیا کرنا ہے، اور میں شمع کرنے کو پراتھمکتا دیتا ہوں۔
رات کے سمے حضرت علی نے اپنے بچوں اور اپنے پریجنوں کو جمع کیا تاکہ ان سے ودا لے۔ ان کی آنکھوں سے آنسو بہ رہے تھے۔ امام علی علیہ السلام نے کہا کہ میرے بعد اللہ تمہارا رکشک ہوگا۔ اب حضرت علی علیہ السلام پر دھیرے دھیرے زہر کا اثر ہو رہا تھا اور ان کے ماتھے سے پسینہ بہ رہا تھا۔ اسی حال میں وہ کہتے ہیں کہ میں نے سنا ہے کہ پیغمبر اسلام کہتے ہیں کہ جب کسی کی موت نکٹ ہوتی ہے تو اس کے ماتھے سے پسینہ بہتا ہے اور اس کا ماتھا موتیوں کی طرح پسینے کی بوندوں سے بھر جاتا ہے۔ یہ سنتے ہی حضرت زینب اور ام کلثوم رونے لگیں۔ حضرت امام حسن علیہ السلام کہتے ہیں کہ ہے پتا، آپ تو ایسے باتیں کر رہے ہیں جیسے سواستھ ہونے سے نراش ہو گئے ہوں۔ تب حضرت علی کہتے ہیں کہ میرے بیٹے، اس گھٹنا سے ایک دن پہلے ہی تمہارے نانا پیغمبر اسلام کو میں نے سپنے میں دیکھا تھا۔ لوگوں نے جو مجھے کشت دیے میں نے ان سے شکایت کی، تو وہ کہتے ہیں کہ ان لوگوں پر دھکار کرو۔ اس کے بعد میں نے کہا، ہے میرے پالنہار، میرے بدلے ان لوگوں پر برے لوگ مسلط کر دے اور ان لوگوں سے اچھے لوگوں سے میرا واسطہ کر۔ اس کے بعد پیغمبر اسلام کہتے ہیں کہ تمہاری دعا قبول ہوئی، تین راتوں کے بعد تم میرے پاس آؤ گے، اور اب تین راتیں گزر چکی ہیں۔
اس کے بعد امام علی علیہ السلام نے کہا، ہے حسن، میں تمہیں وصیت کرتا ہوں کہ حسین کا بہت خیال رکھنا، تم لوگ مجھ سے ہو اور میں تم سے ہوں۔ اس کے بعد حضرت علی نے دوسری سنتانوں کی اور رخ کیا اور ان کو وصیت کرتے ہوئے فرمایا کہ حسن اور حسین کا خیال رکھنا اور ان کا انوسرن کرنا۔ اس کے بعد کہتے ہیں کہ اللہ تم لوگوں کو صبر دے، میں آج رات تمہارے بیچ سے چلا جاؤں گا اور اپنے پیارے پیغمبر سے جا ملوں گا، کیونکہ انہوں نے مجھ سے وعدہ کیا ہے۔
ایک اسلامی شوت کرتا کا کہنا ہے کہ حضرت علی کے بارے میں پیغمبر اسلام کی جو بھی روایتیں ہیں ان میں سے زیادہ تر کا سمبند پیغمبر اسلام کی آخری عمر سے ہے۔ پیغمبر اسلام کو پتا تھا کہ میرے بعد علی کو کتنا کشٹ اٹھانا پڑے گا اور انہیں کتنا دکھ برداشت کرنا پڑے گا۔ انہیں پتا تھا کہ کچھ لوگ ایسے ہوں گے جو اپنے الگ ہی راستے پر چلیں گے، اسلامی اور سیدھے راستے تھا، پیغمبر اسلام کے پریجنوں اور قرآن سے ان کا کوئی ناطہ نہیں ہوگا۔ جی ہاں، پیغمبر اسلام نے جس مت کی اور یا جن لوگوں کی اور اشارہ کیا ہے انہیں خوارج کہا جاتا ہے۔ انہوں نے اس ویکتی کے خلاف تلوار نکال لی جس کے گن اور جس کی وشیشتا ان کا سب سے بڑا دشمن معاویہ بھی بیان کرتا ہے۔ جی ہاں دوستو، اسی شخص کا نام علی تھا جو آج اس دنیا سے چلا گیا۔ اس دکھد گھڑی میں ہم آپ کی سیوا میں ہاردک سمویدنا پیش کرتے ہیں۔
दोस्तों, रमजान के पवित्र महीने के संबंध में एक विशेष चर्चा के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और सैयद मीसम का सलाम स्वीकार कीजिए। आज 21 रमजान है, आइए पहले इस दिन की दुआ और उसका अनुवाद सुनते हैं।
اللهم اجعل لي فيه إلى مرضاتك دليلا ولا تجعل للشيطان فيه علي سبيلا واجعل الجنة لي منزلا ومقيلا يا قاضي حوائج الطالبين.
اے اللہ، آج کے دن مجھے اپنی خوشی اور رضا مندی کا راستہ دکھا اور شیطان کو مجھ پر حاوی نہ کر، سورگ کو میرا گھر اور میرے آرام کا ٹھکانہ بنا دے، ہے کھوجنے والوں کی ضرورتیں پوری کرنے والے.
شب قدر کا موقع ہے اور اللہ کی رحمت کے جھونکے ہر طرف سے اٹھ رہے ہیں. یہ ساری برکتوں، بھلائیوں اور رحمتوں کے سروت یعنی پروردگار سے خود کو قریب کرنے کا بہترین موقع ہے. اس رات میں شروع کے لمحے سے صبح تک اللہ کا درود و سلام بندوں کی آتما اور استتو کو نور سے پرکاش مان کرتا ہے. قرآن کے انوسار قدر کی رات مبارک مہینے رمضان کی بڑی برکتوں والی رات ہے. سورہ بقرہ کی آیت سنکھیا 185 میں آیا ہے کہ رمضان وہ مہینہ ہے جس میں قرآن نازل ہوا. پیغمبر خدا اور اسلام کی مہان ہستیوں نے بڑی تاکید کی ہے کہ لوگ رمضان کے مہینے میں قدر کی رات کی برکتوں سے اپنا وجود سنواریں. روایتوں میں ہیں کہ اس رات میں زمین فرشتوں سے بھر جاتی ہے. تو آئیے اس مبارک رات میں نیکیوں اور بھلے کرموں میں ایک دوسرے سے آگے نکل جانے کی کوشش کریں اور اللہ سے آدھیاتمک تحفے حاصل کریں.
پچھلے کاریکرم میں ہم نے بتایا کہ اللہ اپنے بندوں کی حاجتوں کو پورا کرنے کے لیے کسی کا محتاج نہیں ہے. اللہ ہماری شہرک سے بھی زیادہ ہم سے قریب ہے، تو اسے ہماری ضرورتوں اور اچھاؤں کی بھی پوری جانکاری ہے. اسی طرح وستوؤں یا جانداروں کو پیدا کرنے میں اسے کسی کی مدد کی ضرورت نہیں ہے. اسی طرح بندوں کے جیون کو چلانے اور ان کے ہر پرکار کے معاملوں کو سنچالت کرنے کے لیے اسے دوسروں کی مدد اور سہیوگ کی ضرورت نہیں ہے.
وہ ہر جگہ ہے اور ہر زمانے میں ہمیں خود ہم سے بہتر پہچانتا ہے اور ہمارے کرموں کو دیکھتا ہے. لیکن سوال یہ ہے کہ کیا ہم بھی ہمیشہ خود کو اس کے قریب سمجھتے ہیں اور محسوس کرتے ہیں کہ ہم اس کی نگاہ کے سامنے ہیں؟ یقیناً یہ استھتی نہیں ہے. ہم میں ادھکتر لوگ اکثر بھولے رہتے ہیں کہ ہم اللہ کی بارگاہ میں حاضر ہیں. ہمیں اللہ کی مہانتا اور اس کی موجودگی کو محسوس کرنے کے لیے کسی مارگ درشک کی ضرورت ہوتی ہے. وہ مارگ درشک اور ذریعہ جو ہمیں اللہ کے قریب لے جائے اور ہماری سفارش کرے تاکہ اللہ ہماری غفلت اور ہمارے گناہ کو نظر انداز کر دے اور اپنی رحمت و بخشش کا ہمیں پاتر بنائے.
رہنما اور مارگ درشک کی ضرورت بندوں کو پڑتی ہے، اور اللہ اس ضرورت سے غافل نہیں رہا، بلکہ اس نے طلب کرنے سے پہلے ہی ہماری یہ ضرورت پوری کر دی. اس نے پیغمبروں کو بھیجا جو بندوں کو ٹوکتے رہیں اور انہیں اللہ کی یاد دلاتے رہیں، جیسا کہ سورہ غاشیہ کی آیت سنکھیا 21 میں ہے کہ ہے رسول ٹوکیے، یقیناً آپ ٹوکنے والے ہیں. اللہ کے آخری رسول نے اپنی زندگی کے آخری دنوں میں اللہ کے حکم سے مومن بندوں کو قرآن اور خاندان رسول سے جڑے رہنے کی دعوت دی اور تاکید کر دی کہ سچائی اور ستیہ پریم میں یہ دونوں ایک دوسرے کے برابر ہیں اور ایک دوسرے سے جدا نہیں ہوں گے، یہاں تک کہ قیامت کے دن ایک ساتھ رسول کے پاس پہنچیں گے. رسول خدا نے گارنٹی دی ہے کہ جو ان دو سے رشتہ قائم رکھے گا ہرگز گمراہ نہیں ہوگا.
اللہ نے پیغمبروں اور اماموں کو بندوں کے لیے بڑا مہتوپورن مادھیم اور ذریعہ بنایا ہے جن کی مدد سے وہ اللہ سے قریب ہو سکتے ہیں. قرآن میں بندوں سے کہا گیا ہے کہ وہ انہیں اپنا وسیلہ یعنی ذریعہ اور مادھیم بنائیں. قرآن کے سورہ اسراء کی آیت سنکھیا 56 میں ہے، اپنے پروردگار کی طرف بڑھنے کے لیے ذریعہ تلاش کرتے ہیں جو اس سے قریب ہے.
پیغمبر اسلام نے خود کو اور حضرت علی علیہ السلام کو اسلامی امت کے پتا کہا ہے. پیغمبر کی حدیث ہے کہ میں اور علی اس امت کے پتا ہیں. اس کتھن کی روشنی میں کہہ سکتے ہیں کہ حضرت علی علیہ السلام سے اسلامی امت کا وہ سمبندھ ہے جو سمبندھ پیغمبر اسلام سے حضرت علی کا ہے.
اگر اللہ سے قریب ہونے اور گناہوں کو بخشوانے کے لیے پیغمبر کو ذریعہ بنایا جا سکتا ہے تو اس مقصد کے لیے حضرت علی علیہ السلام کو بھی ذریعہ بنایا جا سکتا ہے۔ اللہ سورہ نساء کی آیت سنکھیا 64 میں اس حقیقت کی طرف اشارہ کرتا ہے، جو لوگ گناہگار ہیں اگر وہ تمہارے پاس آتے ہیں اور پیغمبر ان کے لیے معافی کی سفارش کرتے ہیں تو اللہ ان کی توبہ قبول کر کے ان کے گناہ معاف کر دے گا۔ خود اللہ نے اماموں کو ذریعہ بنایا ہے اور اس کے آدیش کے انوسار بندے ان ہستیوں کو ذریعہ بناتے ہیں۔ خود اللہ کا یہ فیصلہ ہے کہ ان ہستیوں کو ذریعہ اور مادھیم بنایا جائے، اس کا یہ ارتھ ہرگز نہیں ہے کہ کسی کو اللہ کا شریک بنایا جائے۔ اس میں پیغمبر یا امام کو اللہ کے برابر نہیں سمجھا جاتا، بلکہ اس کا ارتھ یہ ہے کہ جس طرح کسی بھی گھر میں جانے کا ایک راستہ ہوتا ہے، اسی طرح اللہ کی بارگاہ میں جانے کا بھی ایک راستہ ہے، اور وہ راستہ اور ذریعہ پیغمبر اور امام ہیں۔ اللہ کو یہ بھلا لگتا ہے کہ ہر گھر میں اس کے صحیح راستے سے داخل ہوا جائے۔ قرآن کے سورہ بقرہ کی آیت 189 میں اللہ نے کہا ہے کہ گھروں میں ان کے راستے سے اندر جاؤ۔
معصوم اماموں اور اللہ کے خاص بندوں کو قرآن سے بڑا لگاؤ رہتا تھا۔ انہوں نے ہمیشہ قرآن کی ظاہری اور نہت برکتوں سے بڑا فائدہ اٹھایا ہے۔ رمضان کے مہینے میں ان کا یہ لگاؤ زیادہ گہرا ہو جاتا تھا۔ البتہ یہ ہستیاں کیول قرآن کی آیتیں پڑھنے کو کافی نہیں مانتی تھیں، بلکہ ان آیتوں پر گہرائی سے غور کرتی تھیں۔ یہ لوگ آیتوں کو ٹھہر ٹھہر کر بڑے چنتن اور دھیان کے ساتھ پڑھتے تھے، بڑی اچھی آواز میں اور آیتوں کے ارتھوں پر گہری توجہ رکھتے ہوئے تتھا ان پر عمل کرنے کے سنکلپ کے ساتھ تلاوت کرتے تھے۔ مثال کے طور پر قرآن میں سینکڑوں جگہوں پر آیا ہے، ہے ایمان والو، روایت میں ہے کہ آٹھویں امام حضرت علی رضا علیہ السلام جب بھی قرآن کی تلاوت کرتے تو اس سمے اس طرح کی کسی جگہ پر پہنچتے تھے تو جواب میں فوراً کہتے تھے، یا اللہ میں تیری آواز پر لبیک کہتا ہوں، اے پروردگار۔ امام رضا علیہ السلام کو قرآن سے اتنا گہرا لگاؤ تھا کہ ہر 3 دن میں ایک بار قرآن کی تلاوت پوری کر لیتے تھے۔ وہ فرماتے تھے کہ میں 3 دن سے کم سمے میں بھی قرآن کی تلاوت پوری کر سکتا ہوں، لیکن میں کوئی بھی آیت پڑھتا ہوں تو اس کے ارتھ پر ضرور غور کرتا ہوں، اس پر غور کرتا ہوں کہ وہ آیت کس وشے کے بارے میں ہے، کب نازل ہوئی، اس لیے 3 دن میں پورا قرآن پڑھتا ہوں۔ اگر غور نہ کرتا ہوتا تو 3 دن سے بھی کم سمے میں قرآن کی تلاوت پوری کر سکتا تھا۔
امام رضا علیہ السلام پوتر مہینے رمضان کی فضیلت کے بارے میں کہتے ہیں کہ رمضان کے مہینے میں گناہ معاف کر دیے جاتے ہیں، اس مہینے میں قرآن کی ایک آیت کی تلاوت دوسرے دنوں میں پورا قرآن ختم کرنے کے برابر ہے۔ اپنے مسلمان بھائی کا دل خوش کرنا قیامت کے دن خوشی حاصل ہونے کا سبب بنتا ہے۔ اس دن قیامت میں صراط کے پل سے گزرتے سمے سب کے پاؤں کانپ رہے ہوں گے، اللہ اس انسان کے قدموں کو مضبوطی دے گا۔ اس مہینے میں جو انسان اپنے غصے پر قابو کرے، اللہ قیامت کے دن اس کے بارے میں اپنے کروت کو شانت کر دے گا۔ اگر کسی مظلوم کی مدد کی تو اللہ دنیا میں اسے دشمنوں سے بچائے گا اور قیامت میں حساب کے سمے اس کی مدد کرے گا۔ ہم امید کرتے ہیں کہ رمضان کے ان بے مثال لمحوں میں ہم میں سے ہر کوئی اس مہینے کے روحانی فائدے حاصل کرے۔
رمضان کے مہینے میں ہمیں اس بات پر بہت دھیان دینا چاہیے کہ کیا کھائیں اور کیا نہ کھائیں، تاکہ ہم پورا رمضان سکون سے روزہ رکھ سکیں اور ہمیں کوئی مشکل پیش نہ آئے۔ اس بھاگ میں ہم یہ بتائیں گے کہ روزے دار کا شریر کس طرح کی پرکریا اور حالت سے گزرتا ہے۔ ہم یہاں آپ کو آہار کے بارے میں کچھ بنیادی چیزیں بتانا چاہتے ہیں۔
शरीर का ग्लूकोज जो लीवर और मांसपेशियों में एकत्रित होता है, शरीर का सबसे महत्वपूर्ण ऊर्जा स्रोत है। रोजे के समय जब इंसान का बदन कई घंटों तक कुछ नहीं खाता पीता, तो पहले शरीर में एकत्रित यही ग्लूकोज ऊर्जा पैदा करने के लिए इस्तेमाल होता रहता है। जब ग्लूकोज का भंडार खत्म हो जाता है तो बदन शरीर की चर्बी को ऊर्जा हासिल करने के लिए खर्च करता है। इसलिए रोजा रखने का एक फायदा यही है कि शरीर जमा हुई चर्बी को इस्तेमाल करता है। ग्लूकोज की जगह चर्बी का इस्तेमाल धीरे धीरे होता है, इसीलिए मांसपेशियों को खाने पीने की चीजों में मौजूद प्रोटीन को ऊर्जा में बदलने का पर्याप्त समय मिलता है।
रमजान में इस चीज का भी बहुत महत्व है कि शरीर में ठोस और तरल आहार संतुलन के साथ जाए। गुर्दे शरीर के भीतर पानी और नमक की मात्रा को मेंटेन रखते हैं, लेकिन बहरहाल पसीना होने से शरीर का पानी निकलता रहता है, इसलिए पानी और जूस जैसे तरल पदार्थों का इस्तेमाल बहुत अच्छा है। इससे इंसान को दिन भर प्यास नहीं लगती। फलों में पानी, विटामिन और खनिज पदार्थ होते हैं। खजूर और पानी से रोजा खुलने के बाद फलों की सलाद खाना बहुत अच्छा है। बदन में खुश्की दूर करने और शरीर आंतों और रक्त प्रवाह तंत्र के विषैले पदार्थों को दूर करने में फाइबर की बड़ी भूमिका होती है। फल सब्जियों से भी जल्दी हजम हो जाते हैं और आंतों की नलिकाओं को खोलकर ऊर्जा की सप्लाई और विटामिन और खनिज पदार्थों के अवशोषण का रास्ता साफ करते हैं। तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणतंत्र ईरान की आवाज़। दोस्तों, आप हमारे प्रसारणों को शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.com/hi और हमारा व्हाट्सएप नंबर है 00989035065492। तो हमें आशा है कि आज का हमारे कार्यक्रम आपको पसंद आए होंगे। तो अगली सभा तक के लिए हमें अनुमति दीजिए। खुदा हाफिज़।